नाज़रीन अस्सलाम वालेकुम। नाज़रीन, ऐसा लगता है कि पाकिस्तान की जो दुनिया सहाफत है उसकी तो सबसे बड़ी खबर यह है कि इमरान खान की अहलिया रेहम खान ने कौन सा डिप्लोमा किया था कि नहीं किया था। एक तरफ तो यह है, रेहम खान की कहानी है, और दूसरी तरफ यह है कि अल्ताफ हुसैन साहब के खिलाफ FIR की बताया जाता है कि सेंचुरी जो है वो मुकम्मल हो गई है, और ये जो मासूम नन्ने मुन्ने जहन पूरे पाकिस्तान में ये FIR करा रहे हैं वो ये सोच रहे हैं कि अल्ताफ हुसैन साहब पे बहुत दबाव पड़ रहा है, बहुत प्रेशर पड़ रहा है। हालांकि अल्ताफ हुसैन साहब किसी पाकिस्तानी शहर में गुज़िश्ता 25 बरस में आए ही नहीं, तो FIR से पता नहीं किस किस्म का उन पर दबाव पड़ रहा होगा। बहरहाल, ये तो पाकिस्तान की कहानी है, लेकिन जो दुनिया है पाकिस्तान से बाहर, द वर्ल्ड आउटसाइड पाकिस्तान, जो रियल वर्ल्ड है, उसकी 48 घंटे की सबसे बड़ी कहानी ये है कि अमेरिका और ईरान के दरमियान जो जोहरी डील हुई है, जो न्यूक्लियर डील हुई है, उसका दुनिया के मुख्तलिफ खित्तों पे इसके क्या असरात होंगे, इसका क्या इम्पैक्ट होगा, इसका मतलब क्या है। और अमेरिका में रिपब्लिकन्स ये थ्रेटन कर रहे हैं, सदर को ये डरा रहे हैं कि वो कांग्रेस में इसे रोकेंगे, इसे अप्रूव नहीं होने देंगे। अमेरिका का सदर ओबामा आगे से ये धमकी लगा रहा है कि वो कांग्रेस में होने वाली अगर अप्रूवल नहीं होगा तो उसे वीटो कर देगा। इसराइल ये कह रहा है कि डार्केस्ट आर है, सबसे ज़्यादा खतरनाक लम्हा आ गया है इसराइल के लिए, और सऊदी अरब और अरब वर्ल्ड जो है वो भी बड़ी नाखुश है। जो बुनियादी सवाल आज हमारी इस डिस्कशन में हम उठाएंगे वो बड़े सादा सवाल है। हम चाहते हैं कि पाकिस्तानी व्यूअर को, नाजरीन आपके सामने ये सवाल उठाए जा सके कि इससे ईरान को मिला क्या है। जो पहला सवाल है कि इस जोहरी डील से ईरान ने क्या हासिल किया है, अमरीका ने इस डील से क्या हासिल किया है, ये दूसरा सवाल है। तीसरा सवाल ये है कि पाकिस्तान को क्या मिल सकता है, क्या अपॉर्चुनिटीज हैं पाकिस्तान के लिए, और फिर पाकिस्तान का पड़ोसी मुल्क, दुश्मन मुल्क भारत जो है उसके लिए क्या अपॉर्चुनिटीज हैं, और पाकिस्तान की अंदरूनी सियासत पे इसके क्या असरात मुरतब हो सकते हैं। एक बड़ा डिस्टिंग्विश्ड पैनल हमारे साथ है, बड़ा अवेयर पैनल है। मेरे साथ स्टूडियोज में अनलकी मुझे मोईद यूसुफ साहब ज्वाइन कर रहे हैं, जो अमरीका के एक लीडिंग थिंक टैंक में पॉलिसी एक्सपर्ट हैं। शायद ही कोई पाकिस्तानी इस वक्त ऐसा हो जो इतने इंपॉर्टेंट रोल पे वॉशिंगटन में, इतने इनसाइट देखता हो वॉशिंगटन की पॉलिटिक्स में जितना कि मोईद यूसुफ देखते हैं। मेरे साथ कराची स्टूडियो से अलामा अमीन शहीदी साहब, जो कि डिप्टी सेक्रेटरी हैं मजलिसे वहदत अल मुस्लिमीन के, वो हैं। इंटरनल पॉलिटिक्स का क्या इंपैक्ट होगा ईरान के हवाले से, वो भी हम उनसे बात करेंगे। और हमें ज्वाइन करें एयर मार्शल शाहिद लतीफ साहब, जो कि डिफेंस एनालिस्ट और एक्सपर्ट हैं। स्टूडियो से मैं डिस्कशन का अगर मैं आगाज करूँ, मुझे साहब ये जो बुनियादी सवाल है, ईरान को मिला क्या है इससे, इस 20 महीने की नेगोशिएशन से।
देखिए मोहित, ईरान का मसला, अहमदी निजात जब सदर थे उनका मसला ये था कि वो बिल्कुल एक इंटरनेशनल आइसोलेशन में जा चुके थे। उन पे ये जितनी सैंक्शंस थी, शुरू में तो वो कहते रहे हमें कोई खातरखा मसला नहीं है, हम जापान से भी तिजारत कर रहे हैं, हिंदुस्तान से भी, लेकिन आहिस्ता आहिस्ता ये मामला, मैं खुद जब तेहरान गया तो ये नज़र आ रहा था कि अब वो एक शिकंजे में फंसे हुए, वो इससे निकलना चाह रहे थे। जोहरी हथियार वाला जो मामला था, मेरे नज़दीक ईरान को ये बात समझ आ चुकी थी, अगर वो चाहते भी तो अब इतनी अटेंशन, इतना फोकस, इतना शोर है उस पे कि उनको दुनिया उस तरफ जाने नहीं देगी। तो अगर वो भी नहीं होना और साथ ये शिकंजे में भी फंसे हुए हैं, तो क्यों ना इंटरनेशनल आइसोलेशन से बाहर निकले और उससे एक फायदा और भी ये उठाएं कि इजराइल और अमेरिका में एक दरार आएगी, सऊदी अरब और जो अरब ममालिक उनके खिलाफ हैं वो बैकफुट पे जाएंगे, जो अब आपको नजर आ रहा है कि वो बिल्कुल मुखालफत भी कर रहे हैं और ये भी कह रहे हैं कि जी ईरान को बड़ी स्पेस मिल गई। तो मेरे नजदीक ईरान के लिए तो एक मेजर ये खारजा पॉलिसी की कामयाबी है।
अच्छा अमीन शहीदी साहब, अगर मैं आपको इसमें लेके आऊँ, आप अक्सर ये सुनते हैं कि पाकिस्तान में कभी इमरान खान साहब ये बयान देते हैं, कभी कोई और सियासतदान, मतलब देते रहे हैं गुज़िश्ता 2-4-5 बरस में, कि अमेरिका ने ईरान का क्या बिगाड़ लिया, ईरान ने देखें कैसा स्टैंड लिया हुआ था, दुनिया सीधी हो गई, ईरान टस से मस नहीं हुआ। लेकिन आप महसूस करते हैं कि ईरान के ऊपर इतना शदीद दबाव था कि आखिरकार ईरान को मगरबी दुनिया की और अमरीका की बात माननी ही पड़ी।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, आपने सवाल बड़ा अहम उठाया है, लेकिन उसके जवाब के लिए थोड़ा सा टाइम चाहिए होगा। ये देख लीजिएगा कि इनकलाब ईरान की कामयाबी के बाद से अब तक तकरीबन कोई 36-37 साल गुजर चुके हैं। इन 36-37 सालों में इस इनकलाब के रास्ते को रोकने के लिए उन पर जितनी पाबंदियां लगीं, उसका कोई हिसाब किताब आप बाकी दुनिया के ममालिक के साथ नहीं लगा सकते। इस इनकलाब को रोकने के लिए सबसे पहले सद्दाम वाली जंग जो है उन पर मुसल्लत कर दी गई, और उसके बाद फिर जो है उसी जंग के दौरान भी और उसके बाद भी मुख्तलिफ हीरे बहानों से پابندیاں لگائی جاتی رہیں، یہاں تک کہ جیسے میرے بھائی نے کہا کہ احمدی نجات کی حکومت کے دور میں پھر یہ پابندیاں اپنے عروج پر پہنچیں، لیکن ان پابندیوں کا جہاں پر اقتصادی حوالے سے من حیث القوم ایرانیوں کو بہت بڑا نقصان ہوا، وہیں پر بہت بڑا فائدہ بھی ہوا۔ ہمیں دونوں پہلوؤں کو سامنے رکھنا چاہیے، جہاں پر نقصان اقتصادی ہوا وہیں پر ایک مضبوط
فائدہ قوم بننے کے لیے فائدہ کیا ہوا، ایران کی معیشت کا بیڑا غرق ہو گیا۔
میں عرض کرتا ہوں
فائدہ کیا؟
میں عرض کرتا ہوں، نہیں ایسی بات نہیں ہے۔ اس وقت بھی اگر آپ ایران کے اندر جائیں تو ارد گرد کے باقی ممالک کی نسبت ان کی ترقی کا ریشو دیکھیں، ان کے مختلف شعبہ زندگی میں ان کی پیش رفت دیکھیں، آپ کو محسوس ہوگا کہ انہوں نے اپنے پاؤں پر کھڑے ہونا سیکھ لیا ہے۔ اس وقت ان کے ہاں گندم جو ہے ایک زمانے میں آج سے صرف 10 سال پہلے 70 لاکھ ٹن وہ امپورٹ کرتے تھے، آج ایکسپورٹ کرتے ہیں، آج وہ اپنے معاشی معاملات میں خود کفیل ہیں۔ ہاں تیل کا مسئلہ اور گیس کا مسئلہ ایسا ہے جس کی وجہ سے ان کو بہت شدید پریشانیوں کا سامنا کرنا پڑا، اور اب بھی ظاہر ہے ان پریشانیوں کا وہ شکار ہیں۔ اور انٹرنیشنل بزنس کے حوالے سے ظاہر ہے جب ان پر پابندی لگی تو پھر بینک ٹرانزیکشنز کا مسئلہ بن گیا، اور اس کی وجہ سے وہ کوئی چیز نہ بیچ سکتے تھے نہ لے سکتے تھے، لیکن اس کے لیے بھی انہوں نے ایک متبادل رائے حل نکال لیا جس کی عملی شکل انہوں نے انڈیا کے ساتھ اس کی شکل بنا لی، باقی کچھ ممالک کے ساتھ، لاطینی امریکہ کے بعد ممالک کے ساتھ، رشیا کے ساتھ انہوں نے اس کی بنا لی کہ ادھر سے وہ مال لیتے تھے ادھر سے مال دیتے تھے۔
اے مارشل شاہد لطیف صاحب، آپ نے علامہ صاحب کو بھی سنا، معید یوسف کو بھی سنا، امریکہ نے کیا پایا اس ڈیل سے جس کی اتنی مخالفت کی جا رہی ہے سعودی عرب سے، اسرائیل سے، امریکن کانگریس میں، ریپبلکن سے، امریکہ نے حاصل کیا کیا ہے؟
اوور آل اگر آپ اس پوری سچویشن کو دیکھیں تو دونوں کے لیے ون ون سچویشن ہے۔ امریکہ کے اوپر بڑا شدید دباؤ تھا اسرائیل، سعودی عرب اینڈ عرب کنٹریز کا کہ ایران ایک جوہری طاقت بننے جا رہا ہے، اور عرصہ دراز سے 30 سال کی سینکشنز لگی ہوئی تھی، اور 30 سال کی سینکشنز کے باوجود آپ کی بات میں کسی حد تک وزن ہے کہ بالکل پریشر تھا ایران پہ، مگر ایٹ دی سیم ٹائم ایران ایک اپنے سیلف ریلائنس کے حساب سے چل رہا تھا، اس کی معیشت کو بہت بڑا دھکا لگا، بہت نقصان ہوا، اس میں کوئی دو رائے نہیں، مگر 30 سال کا پریشر اس نے برداشت کیا، یہی اسی میں سے اس کی جیت میں سمجھتا ہوں نکلی ہے، بالکل احمدی نژاد کے زمانے میں آئسولیٹ۔
سر ایک سینٹرل پوائنٹ آپ نے مس کیا، سر معید یوسف صاحب نے یہ کہا کہ در حقیقت ایران کے لیے نیوکلیئر بننا ویسے ممکن رہا ہی نہیں تھا، غالباً ایران نے نیوکلیئر بننے کی تھریٹ کو ایک لیوریج کے طور پہ یوز کیا، اور یہی دہائی دی جا رہی ہے ریپبلکنز کی طرف سے، وہ کہہ رہے ہیں کہ اگر امریکہ ایران کو وار تھریٹن کرتا تو شاید اس سے کہیں زیادہ بہتر ڈیل مل جاتی۔
نہیں دیکھیں نا، میں نے یہ بات کور کر دی نا اپنی بات میں کہ دونوں کے لیے ون ون ہو گیا، کہ ایران کو نظر آ رہا تھا کہ ان حالات میں اب نیوکلیئر کیپیبلٹی حاصل کرنا ورچولی ممکن نہیں ہے، دنیا اب اس کی اجازت نہیں دے گی، مگر اس کے باوجود بہت دیر سے وہ ایک اپنا ایک جس کو کہتے ہیں اپنی ایک ویلیو انکریز کرنے میں وہ مگن رہے، اور ایک سٹیج ایسا آیا جب انہوں نے سب سمجھا کہ اب یہ جو پروڈکٹ ہے اس کو ٹریڈ کرنا چاہیے، یہ نہیں بن سکتا، بٹ ایٹ دی سیم ٹائم امریکہ کو ڈر تو تھا، لہٰذا جس کے تحت ایک سٹیج پہ آ کے یہ ڈیل انہوں نے کر لی، اگر امریکہ کو بھی نظر آتا کہ یہ جوہری پاور نہیں بن سکتے تو پھر یہ ڈیل تو نہ ہوتی نا، تو مانے اس بات کو کہ دونوں طرف سے ایک پریشر تھا، امریکہ اگر یہ کنکلوڈ کر لیتا جو ہم کہہ رہے ہیں کہ جی اوور آل تو یہ کر ہی نہیں سکتے، میں اس کے ساتھ ڈیل کیوں کروں، مگر ڈیل کی۔ آج ایران کی اف ایٹ آل میں سمجھتا ہوں کہ اس میں اگر دونوں میں ون ون کہیں تو پھر بھی کمپیریٹیولی ایران کی پوزیشن ایک جیتنے والے فریق کے طور پر زیادہ بھاری مجھے نظر آ رہی ہے، کہ بالکل یہ نیوکلیئر پاور نہیں بن سکتے تھے، اس میں سے انہوں نے ایک بہترین ڈیل نکالی، آج جو ان کا اقتصادی چل رہا ہے۔
آپ سمجھتے ہیں کہ ایران نے امریکہ سے ایک زیادہ بہتر ڈیل حاصل کر لی ہے؟
بالکل میں سمجھتا ہوں ایران نے، دونوں ون ون ہیں، مگر ایران اگر آپ ویٹیج وائز دیکھیں تو ایران کے پلڑے میں زیادہ وزن ہے۔
دیکھیے میں تھوڑا سا فرق موقف آپ کو وہ ان سائڈ ویو اگر آپ واشنگٹن کی بات کریں، اصل میں ہوا یہ ہے کہ وہاں پہ ریپبلکنز اور ڈیموکریٹس کی ایک سپلٹ ہے اس بات پہ، اور وہ ایران کی بات پہ کم ہے، اسرائیل پہ زیادہ ہے۔ یہ صدر اوباما نے
کیا سپلٹ ہے؟
سپلٹ یہ ہے کہ ایک لابی ہے جو کہتی ہے کہ اسرائیل کے پیچھے کھڑے ہوں تمام ان ممالک کے خلاف جو اسرائیل کے ساتھ نہیں ہے، اس میں ایران سر فہرست ہے، شام ہوتا تھا اس کا حال آپ نے دیکھ لیا، اصل میں ہوا یہ ہے کہ صدر اوباما نے
انٹرسٹنگ آپ نے بات کی کہ شام ہوتا تھا اس کا آپ نے حال دیکھ لیا، اس سے پہلے عراق ہوتا تھا اس کا بھی آپ نے حال دیکھ لیا،
ہاں عراق اس کیٹیگری،
لیبیا بھی ہوتا تھا بیچارہ چھوٹا سا اس کا بھی حال دیکھ لیا ہے،
وہ ہوا نا،
اور ایجپٹ کا بھی حال بننے والا ہے
وہ، ہاں لیکن میرا خیال وہ کیٹیگری ایک فرق ہے، اس میں یہ ہوا ہے صدر اوباما بیسیکلی لیفٹ آف سینٹر صدر ہے، انہوں نے افغانستان میں جو کچھ کیا وہ بات نہیں بن رہی، عراق میں نہیں بنی، مشرق وسطی میں آپ نے دیکھا ہے، انہوں نے بہت زیادہ اپنے سیاسی کیپٹل جو ہے وہ اس ڈیل پہ لگایا، اور میرے نزدیک ان کا موقف درست ہے، موقف یہ ہے،
موقف ہے کیا
میں آپ کو بتاتا ہوں، موقف یہ ہے کہ عرب ممالک کے پیچھے وہ کھڑے رہے، عرب ممالک اب ایک کے بعد جو ہے وہ نظر آ رہا ہے کہ وہ گرتے جا رہے ہیں، اور جو ابھی قائم ہیں ریجیمز وہ صرف خاندانوں کی ریجیمز ہیں، وہ اگر ہلی تو یہ معاملہ ہاتھ سے نکل جائے گا، دوسری طرف ان کو یہ بھی نظر آ رہا ہے کہ
ایک طرح کی پیش بندی ہو رہی ہے، ایک طرح کا لیوریج کر رہا ہے امریکہ اپنے آپ کو کہ اگر ہاؤس آف ساؤتھ فال کرتا ہے یا انسٹیبلٹی ہوتی ہے تو ایران ایک سٹیبل پلیئر
نہیں، میرے نزدیک اب لوگ دوسری طرف چلے گئے کہ ایران سے جی بڑی الائنس والا معاملہ نہیں ہے، کم از کم وہ نارملائزیشن ہے کہ جو ایک اپوزیشن تھی آؤٹ رائٹ ہاسٹیلٹی وہ ختم ہوگی،
امریکہ کو ملا کیا اس سے؟
دوسرا ایک سیکنڈ یہ بھی نہ بھولیے، امریکہ نے جو اب شیل گیس میں اپنی پروگرس کی ہے اس کے بعد مشرق وسطی سعودی عرب کا تیل یہ ان کے لیے اتنا اہم نہیں رہے گا اگلے 10-15 سال میں جتنا تھا، یہ ساری چیزیں دیکھتے ہوئے امریکہ نے ایران کو آئسولیشن سے نکالا ہے، کیونکہ جو سنی ایکسٹریمزم اب ان کو نظر آ رہا ہے، آئسس کا معاملہ نظر آ رہا ہے، اس سے پہلے القاعدہ کا تھا، ان کو لگتا ہے کہ شاید یہ ماڈریٹ فیس ہو جس کو وہ اسلامک ورلڈ میں استعمال کر کے ان کے ساتھ کوئی نہ کوئی کاروائیاں کر کے اور یہ بیلنس لا سکتے ہیں، اینڈ میں یہ بات جاتی ہے ایکسٹریمزم دہشت گردی اس معاملے میں۔
مجھے ایک بریک لینے دیجیے ناظرین، جو پیوٹل کوسچن ہے، جو ملین ڈالر کوسچن ہمارے لیے یہاں پہ ہے وہ یہ ہے کہ پاکستان کے لیے کیا اپرچونٹیز ہیں، کیا رسکس ہیں، ہم جانتے ہیں کہ ایران کے ساتھ ہندوستان نے ہمیشہ ایک بڑی بہتر سوفیسٹیکیٹڈ چالاک ڈپلومیسی رکھی ہے، ایران کے خلاف IAEA میں دو دفعہ ہندوستان نے ووٹ بھی ڈالا نیوکلیئر ایشو میں، پاکستان نے ایران کو سپورٹ بھی کیا، لیکن پھر بھی تاثر یہی ہے کہ ہندوستان پاکستان سے زیادہ ایران کے قریب ہے، اس پہ بات کرتے ہیں آخر میں۔ ناظرین ویلکم بیک، جیسا کہ میں نے وقفے سے پہلے کہا کہ سب سے بڑا جو سوال ہمارے لیے ہے، جو فنڈامنٹل سوال ہے، جو بنیادی سوال ہے، جو بیسک سوال ہے ایران اور امریکہ کی ڈیل کے حوالے سے، کہ پاکستان کے لیے کیا اپرچونٹیز ہیں اور پاکستان کے لیے کیا خطرات ہیں۔ علامہ امین شہیدی صاحب کی طرف چلتا ہوں۔ علامہ صاحب، یہ تو صحیح ہے کہ پاکستان میں لگ رہا ہے کہ ایران پاکستان گیس پائپ لائن جو ہے اس کے منصوبے کی اب تکمیل ہو سکتی ہے، پاکستان کو 750 ملین کیوبک فیٹ گیس جو ہے ایران سے مل سکتی ہے، ایران کی سرمایہ کاری وغیرہ کی باتیں ہیں، لیکن ایک خدشہ یہ بھی ہے کہ ایران کو جو سینکشن جب ہٹیں گی تو ایران کو $100 بلین کا سرمایہ جو ہے وہ بڑی تیزی سے آسانی سے حاصل ہوگا، کیونکہ ایران اپنے معدنیات کو، اپنے تیل کو، اپنی گیس کو دنیا کی مارکیٹس میں بیچ سکے گا، اور خطرہ یہ بھی ہے کہ ایران جو ہے ہو سکتا ہے کہ پاکستان کی سیاست میں بھی اس پیسے میں سے کچھ انویسٹ کرے، اور ایران کا ایک اسٹریٹجک ریلیشن شپ ہندوستان کے ساتھ بھی ہے، آپ جاتے بھی رہتے ہیں، معاملات کو سمجھتے ہیں، آپ کا کیا خیال ہے؟
دیکھیے، ایران پر پابندیوں کے اٹھ جانے کے بعد کم از کم 5 لاکھ بیرل یومیہ تیل ایران برآمد کر سکے گا دنیا کے ممالک میں، اور 6 ماہ بعد یہ تعداد جو ہے یہ دگنی ہو جائے گی، جبکہ اس وقت جو ان کی برآمدات ہیں وہ صرف 2.3 ملین بیرل یومیہ ہے، اور اس کے ساتھ ساتھ گیس کے چونکہ
5 لاکھ آپ کہہ رہے ہیں یا 5 ملین کہہ رہے ہیں؟ آپ 5 ملین بیرل کہہ رہے ہیں یا 5 لاکھ بیرل کہہ رہے ہیں؟
نہیں، 5 ملین
بڑا فرق،
5 ملین ملین
جی ہاں، ملین 5 ملین یعنی عراق سے زیادہ،
بہت بڑا فرق ہے، اور اس طرح سے جی جی بالکل، اس وقت دنیا کا سب سے بڑا جو ذخیرہ ہے گیس کا وہ بھی ایران ہی کے پاس ہے، اور اس حوالے سے بھی ان کے لیے اقتصادیات کے دروازے کھل جاتے ہیں، اور اس وقت دنیا کے بڑے بڑے بینکوں میں گزشتہ 35 سالوں سے جو ان کی بہت بڑی رقم پڑی ہوئی ہے وہ ان کو واپس مل جاتی ہے، تو اس حوالے سے خطے کے اندر آپ اندازہ لگا سکتے ہیں کہ کتنی بڑی تبدیلی آ سکتی ہے اس ملک کے اندر، اور اس کے ساتھ ساتھ یہ تو صرف معیشت کے حوالے
سے
اسی طرف آ رہا ہوں میں اسی طرف آ رہا ہوں، 2-3 باتوں کی وضاحت ضروری ہے، ایک یہ کہ گزشتہ 35 سالوں کے اندر ان پر جو الزام تھا وہ یہی تھا کہ وہ نیوکلیئر بم بنانا چاہتے ہیں، جبکہ ان کی طرف سے بالکل واضح اور کلیئر کٹ موقف تھا کہ ہم نیوکلیئر بم نہیں بنا رہے، پہلے دن سے اب تک ان کے اس موقف میں جو ان کا سرکاری موقف تھا اس میں کسی طرح کی کوئی تبدیلی نہیں آئی، اس کو ہمیں ضرور پیش نظر رکھنا چاہیے۔ اب اس صورتحال میں جو نظریاتی مسائل ہیں اس میں دنیا بھر کی جو اسلامی اور بڑی تحریکیں लिए हैं उनको मुस्बत अंदाज में अगर प्रोमोट किया है तो वो ईरानियों ने किया है अब तक, और उसमें जो है बगैर किसी मसलकी इख्तलाफ के तमाम चीजों को सामने रखते हुए तमाम मुसलमानों के वो पीछे खड़े रहे, चाहे वो मिस्री हो, चाहे वो फलस्तीनी हो, चाहे वो लबनानी हो। तो इस हवाले से अगर इस पूरे डील को देखा जाए तो ईरानियों को एक बहुत बड़ा गेटवे मिल जाएगा दोबारा से अपने आप को मुनज्जम करने के लिए भी, और बहुत बड़ी सतह पे दुनिया के अंदर अपने रवाबित को ज्यादा मजबूत करने के
मेरे सवाल का वैसे अलावा साहब आपने जवाब नहीं दिया, मैं एयर मार्शल साहब इसमें देखा हूं, मेरे हाथ में चाबहार
पाकिस्तान के अंदर
मैं फिर आता हूं। जी 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 बोलिए। देखिए एयर मार्शल साहब, मेरे हाथ में इंडियन एक्सप्रेस के चाबहार पोर्ट अ विन विन प्रोजेक्ट फॉर इंडिया, इसी तरह टाइम्स ऑफ इंडिया, इंडिया एंड ईरान साइन पैक्ट ऑन डेवलपिंग चाबहार पोर्ट, इंडिया ईरान स्ट्रेटेजिक चाबहार पोर्ट टू बी ऑपरेशनल बाय दिसंबर 2016 विल गिव एक्सेस टू अफगानिस्तान एंड सेंट्रल एशिया। इस किस्म की चंद चीजें अखबार आप टेलीविजन पर नाजरीन देख सकते हैं। एयर मार्शल साहब, बावजूद इसके कि ईरान पे जब सैंक्शंस रहे, दबाव रहे, तो पाकिस्तान ने हमेशा ईरान के साथ खड़ा हुआ। पाकिस्तान ने दो दफा IAEA के अंदर ईरान के हक में वोट डाला, हिंदुस्तान ने दोनों दफा ईरान के खिलाफ वोट डाला। उसके बावजूद ये अजीब और गरीब किस्म की हिंदुस्तान की डिप्लोमेसी है जिसमें ईरान और हिंदुस्तान में ताल्लुकात तो ठीक रहे और पाकिस्तान के बारे में ये खदशा है कि हिंदुस्तान से ज्यादा बेहतर स्ट्रेटेजिक ताल्लुकात हैं, पाकिस्तान से कम है। क्या आपको समझ आता है और अब रिस्क क्या है?
डॉक्टर साहब देखें, बिल्कुल आपने ठीक कहा कि पाकिस्तान ने वोट भी डाला उनकी फेवर में IAEA के सामने, मगर दूसरी तरफ जंदोला टाइप ग्रुप्स भी तो ऑपरेट करते रहे ना आपके इलाके से। ईरान को उसके ऊपर शदीद तहफ़ुज़ात थे, आपकी रिलेशंस खराब भी बीच में होती रहीं। मैं ये समझता हूँ कि पाकिस्तान के लिए बहुत बड़ा चैलेंज है। आज जब पाकिस्तान देख रहा है कि ईरान हमसाया मुल्क है ना, और इसी तरह अफगानिस्तान आपका हमसाया मुल्क है, अफगानिस्तान में आपकी पोजीशन बहुत तेजी से तब्दीली उसमें आई है और इंडिया को वहां नाकामी का सामना हुआ है। इंडिया के जो ख्वाब थे अफगानिस्तान के सिलसिले में एक मेजर रोल प्ले होने वाले, वो तो पूरे नहीं हुए। अब इंडिया की इन्वेस्टमेंट सारी ईरान पे है। दूसरी तरफ वो जो राहदारी वाला मामला है उसमें इंडिया के पास जो असल अब जो मूव बनती है वो चाबहार ही बनता है, और उसने एंटीसिपेशन में बड़े अरसे से चाबहार पे इन्वेस्ट करना शुरू कर दिया था। इससे पहले कि राहदारी वाली बात चाइना की खुलकर सामने आती, जब से आपने गवादर को प्रमोट करना शुरू किया, गवादर पे डेवलपमेंट वर्क शुरू हुआ और बड़े अरसे चला, फिर रुका, फिर ऐसे, तो उस वक्त से आपने देखा कि चाबहार में बड़ी तेजी आई। तो चाबहार एक इंडिया की मूव है और आजकल की दुनिया में ये
व्हाट इज द इंपैक्ट इंडिया और ईरान रिलेशनशिप का पाकिस्तान पे, क्या इंपैक्ट?
मेरा व्यू इसमें फर्क है। अब बहुत सी बात हो रही है कि जी देखिए हिंदुस्तान के साथ ताल्लुकात हैं अब और बढ़ जाएंगे, तिजारत बढ़ जाएगी। देखिए ईरान की मजबूरी थी किसी भी ऐसे मुल्क के साथ काम करना जब उनके खिलाफ सैंक्शंस लगी हुई थी। अब मुझे लगता है आपके लिए और रास्ते खुलेंगे। आप IPI नहीं कर सके, आपकी गैस पाइपलाइन नहीं हुई, ये जंदुल्ला वाली बात ठीक है, चाबहार जो है वो इकोनॉमिकली फीजिबल पोर्ट ही नहीं है। वो चली इसलिए राय कि अभी आपका गवादर ऑन
नहीं,
नहीं हुआ
करते हैं,
नहीं, एक तो गवादर नहीं आया था, दूसरा ये कि वो ओवरलैंड एक्सेस इंडिया को आपने नहीं दी हुई तो वो आपको बाईपास कर रहे हैं। तो एक्चुअली तो जोग्राफिया आपके फेवर में जाता है, अफगानिस्तान वो आपके थ्रू भी जा सकते हैं।
ओवरलैंड एक्सेस देने का तो अभी भी हमारा कोई मूड नहीं,
वो आप नहीं देंगे, लेकिन ये इन्होंने सेकंड बेस्ट रास्ता ढूंढा है। अगर आप ईरान को अपने साथ मिलाएं, गवादर पोर्ट को भी इस्तेमाल करें, चाइना और ईरान की 70 बिलियन की डील है, अगर आप अपना रास्ता उनको दें।
बिल्कुल, बड़ी इंटरेस्टिंग पॉइंट आपने रेज किया, लेकिन नाज़रीन एक ब्रेक लेते हैं और ब्रेक के बाद इसी पॉइंट से डिस्कशन को हम आगे बढ़ाएंगे। नाज़रीन वेलकम बैक, बात को वहीं से आगे बढ़ाते हैं मोहित यूसुफ साहब से। जनाब
नहीं, मैं ये कह रहा था कि आपके लिए अब रास्ते खुलेंगे चाइना। अच्छा,
बड़ी ऑप्टिमिस्टिक बात आप कर रहे हैं।
नहीं देखिए, एक मुल्क है जो आपसे तिजारत नहीं कर सक रहा था उस तरह जिस तरह करना चाह रहा था हिंदुस्तान से, क्योंकि उसमें ग्रैंडफादर क्लॉज था, कुछ ऐसी चीजें थी जिनकी वजह से हो रहा था। अब तो जोग्राफिया आपके हक में है, अगर आप ईरान से अपने जो सियासी मामलात हैं जंदुल्ला का है बाकी वो दुरुस्त कर लें। चीन ये चाहेगा कि वो ईरान से डायरेक्ट ताल्लुक इस तरह बढ़ाए कि पाकिस्तान से जो पोर्ट बन रहा है या उसके बगैर लैंड रूट जो है वो इस्तेमाल करे, तो आपके लिए तो बहुत बड़ा रास्ता इस वक्त खुल गया है। दूसरा ये मोहित, कि अब आपने देखा यमन में क्या हुआ, जो सऊदी अरब का और पाकिस्तान उसमें भी خارجہ پالیسی میں پھنسا ہوا تھا ایک طرح سے، آپ کو اب بیلنس کرنا پڑے گا ایران اور سعودی عرب کے تعلقات کو مشرق وسطی اگلے 15 سال میں جو ممالک آج ہیں جس شکل میں،
سعودی عرب تو پہلے ہی ہم سے ناراض ہو چکا ہے خاصیت تک،
میں وہی عرض کر رہا ہوں کہ جو 15 سال اس وقت جو حالات ہیں وہ 15 سال میں مشرق وسطی کی شکل نہیں رہے گی۔ ایران آپ کا ہمسایا ہے جیسا بھی ہے، آپ نے ہندوستان سے،
آپ کو یہ لگتا ہے کہ مشرق وسطی کے نقشے میں اور وہاں کی سیاست میں مزید تبدیلی آئے گی؟
دیکھیے مشرق وسطی میں میرا ویو یہ ہے کہ ترکی، اسرائیل اور کسی حد تک مصر، ان کے علاوہ تمام ممالک جو ہیں ان کی جو شکل ہے بالکل تبدیل ہو جائے گی، کیونکہ وہاں ریجیمز خاندانوں کے ملک تھے، وہ اب آپ کو نظر آ رہا ہے، وہ مِتھ ٹوٹ گئی ہے کہ ان کو کوئی چھیڑ نہیں سکتا، ایک کے بعد دوسرا ملک جا رہا ہے۔ تو جس ملک کی تاریخ میں پولیٹیکل کانٹیسٹیشن نہیں ہے، جس میں کوئی ایسا آلہ نہیں ہے لوگوں کے پاس وائلنس کے علاوہ، مار دھاڑ کے علاوہ، وہ ملک آپ آہستہ آہستہ دیکھیں گے کمزور ہوتے جائیں گے، اور جن ممالک میں کوئی تاریخ ایسی رہی ہے اس میں میں ترکی، ایران کو بھی شامل کرتا ہوں، پاکستان جیسے ممالک، ہمارا بالکل ایک فرق معاملہ ہے اور ان ممالک کا بالکل فرق ہے۔ تو آپ اگر یہ بیلنس نہیں کریں گے، ہمسایہ آپ نے افغانستان ناراض کیا ہوا ہے، ہندوستان سے پہلے ہی مسائل ہیں، ایران بھی ناراض رہا، تو آپ کس طرف جائیں گے؟ اس لیے بڑا ضروری ہے کہ یہ بیلنس کریں آپ، ورنہ یہ معاملہ نہیں چلے گا۔
اچھا علامہ امین چہیدی صاحب، میں ایک بہت ہی دلچسپ سوال اٹھانا چاہتا ہوں آپ سے، لوگوں نے کبھی اٹھایا نہیں پاکستان نے، میں افغانستان کی تاریخ پہ ایک بڑی ڈیٹیل کتاب پڑھ رہا تھا، تو مجھے یہ احساس ہوا کہ جو علاقے پاکستان ہیں بنے ہیں، یہ محض پورے ہندوستان کے ساتھ صرف 90 برس برٹش جو امپائر ہے، جو برٹش اتھارٹی تھی، یعنی 1857 سے 1947 تک کے جو 90 برس کا ٹائم پیریڈ ہے، اسی میں ہندوستان کی ایک جغرافیائی یا گورننس کی شکل تھی، اس سے پہلے جو علاقے پاکستان ہیں لاہور تک، اس سے بھی آگے، یہ سب لوزلی ارینج افغانستان اور سینٹرل ایشیا کے ایک حصہ ہیں، اور ہمارے جو لوگ ہیں، ہماری جو تہذیب ہے، ہمارا جو کلچر، ہماری کیوزین، ہمارا کھانا پینا، ہمارا لباس، ہماری زبانیں، یہ سب سینٹرل ایشیا، ایران اور ترکی تک پھیلی ہوئی ہیں، وہاں کا ثقافتی اثر اس میں ہے۔ کیا آپ سمجھتے ہیں کہ کوئی ایسا ویژن پاکستان سے ڈیولپ ہو سکتا ہے کہ پاکستانی لبرل تو اپنی ڈیپتھ کو انڈیا میں ڈھونڈتے ہیں، کیا ہم اپنی ڈیپتھ ایران اور ترکی کے ساتھ بہتر تعلقات میں بھی ڈھونڈ سکتے ہیں؟ کیا یہ ممکن ہے؟
دیکھیے یہ عین ممکن ہے، اس لیے کہ یہ جو خطے کے چند ممالک ہیں جس میں، جیسے آپ نے تذکرہ کیا، ترکی ہے، ایران ہے، پاکستان ہے اور افغانستان ہے، ان کا جو کلچر ہے، ان کی جو تاریخی تہذیب ہے، یہ مشترک ہے، اور جس زبان میں اس وقت ہم بات کر رہے ہیں یہ بھی ظاہر ہے ان تمام علاقوں کے مشترکہ رائج الفاظ پر مشتمل زبان ہے جو یہاں پر وجود میں آئی ہے۔ اس حوالے سے اب بھی جب آپ ایران جاتے ہیں یا ایران پاکستان آتے ہیں یا پھر ایرانی اور پاکستانی افغانستان جاتے ہیں تو اپنے آپ کو اجنبی محسوس نہیں کرتے، بلکہ محسوس کرتے ہیں کہ ایک ہی بدن کے مختلف حصے ہیں۔ اس اعتبار سے اس علاقے کے اندر جو کلچرل اور تہذیبی اور عقیدتی، یعنی دینی جو مشترکات ہیں، ان کی بنیاد پر بہت اچھے انداز میں ایک اچھے مستقبل کی تعمیر ہو سکتی ہے۔ اور اس حوالے سے، اقتصادی حوالے سے بھی، اگر آپ یہ جو پاک چائنا کوریڈور کی بھی بات چل رہی ہے اور اس کے ساتھ ساتھ جو ایران کی طرف سے ایک ابھی بات چل رہی ہے کل سے کہ پاکستان کے اندر بھی وہ آئل ریفائنری لگانا چاہتے ہیں، تو ان حوالوں سے اگر پاکستان تھوڑی سی پیش رفت کرے اور ان پابندیوں کے اٹھنے کے بعد یقینی طور پر پاکستان کے اندر ایک بہت بڑا مارکیٹ ایرانیوں کو مل سکتا ہے اور ایران کے اندر بھی پاکستانیوں کو ایک بہت بڑا مارکیٹ مل سکتا ہے۔ ابھی آپ کو معلوم ہے کہ پاکستان کے اندر چاول کے حوالے سے ایک بہت بڑا بحران آیا ہوا ہے، پاکستان میں گزشتہ سال کا چاول پڑا ہوا ہے اور باہر مارکیٹ میں پاکستانی چاول کی قیمت نہیں ہے، اس لیے جو رائس ملز والے ہیں وہ جو ہیں بہت زیادہ مشکلات کا شکار ہیں، اور اس کی ایک بنیادی وجہ یہ ہے کہ پاکستان سے ایران چاول برآمد نہیں ہو رہا۔ اگر ان پابندیوں کے ہٹنے کے بعد ایک مضبوط معاہدہ ہو جاتا ہے تو اس صورت میں پاکستان کی زرعی اجناس کو بھی، جی بڑی آسانی کے ساتھ وہاں پر منتقل کر سکتے ہیں، اور جتنا ہمارا اقتصادی رشتہ مضبوط ہوگا اسی حساب سے ہمارے دونوں ممالک کے اندر مشکلات دہشت گردی کے حوالے سے اور امن و امان کے حوالے سے ان کا بھی خاتمہ
मेरे साथ रहिए अलामा साहब। एयर मार्शल साहब, मैं आपकी तरफ, एयर मार्शल साहब देखिए, पहले तो चूंकि अमेरिका के सर्कल से और दुनिया से आइसोलेटेड था ईरान, तो हम ईरान के थ्रू तुर्की नहीं जा पा रहे थे, ईरान के थ्रू तुर्की के साथ ट्रेड नहीं कर सकते थे। और जो चीज मुझे वजीर आजम नवाज शरीफ साहब की और शहबाज शरीफ साहब की बहुत अच्छी लगती है कि उन्होंने तुर्की को मसलसल एंगेज रखा है और एंगेज कर रहे हैं। अब जबकि ईरान के इरिटेंट खत्म होता है तो एक कॉमन मार्केट, एक कॉमन मार्केट से मैं नहीं कह रहा कि कोई हम यूरोपियन यूनियन ही बना लेंगे, लेकिन एक कॉमन मार्केट की शक्ल तो हम इख्तियार कर सकते हैं। हम ज्योग्राफियाई तौर पे जुड़े हुए हैं, तुर्की, ईरान और पाकिस्तान। क्या आप समझते हैं कि कुछ इस पे थिंकिंग हमारे यहां हो सकती है?
डॉक्टर साहब, वो जो हम एक बात किया करते थे पुराने वक्तों में और आज भी शायद करते हैं, मगर इसका मतलब पूरी तरह नहीं समझ पाए या उसको डेमोंस्ट्रेट नहीं कर पाए, वो पाकिस्तान की एक स्ट्रेटेजिक लोकेशन की बात हमने बड़े अरसे से की हुई है, मगर आज शायद आपको आहिस्ता आहिस्ता समझ आने लग गया है कि जिस स्ट्रेटेजिक लोकेशन की हम बात करते थे वो ट्रांसलेट हो रही है इनटू सम एक्शन, यानी पाकिस्तान आज सेंट्रल स्टेज पे आ गया है। यही इसकी ओरिजिनल वर्क थी। आज देखें ना, अफगानिस्तान के साथ इंडिया को वो पोजीशन नहीं मिल रही, हमें मिल रही है। हमारे पीछे कौन खड़ा है? हमारे पीछे चाइना खड़ा है टू बी फ्यूचर सुपर पावर। हमारे पीछे एक सुपर पावर रशिया साथ मिल गया बिकॉज ऑफ चाइना, और जो प्रेजेंट सुपर पावर अमरीका है वो वंस अगेन हमारे साथ अलाइन हो गया है, उसके इंटरेस्ट है इस खत्ते में। तालिबान को राउंड टेबल पे लाने वाले हम हैं, और ये काम अमेरिका पिछले 10 साल में नहीं कर सका।
अच्छा, रुकिए, मेरे साथ रुकिए, मैं एक ब्रेक ले लूं, मैं इसी पॉइंट से फिर मैं आपको मोहित यूसुफ को आगे बढ़ाता हूं आफ्टर द ब्रेक। नाज़रीन, वेलकम बैक। प्रोग्राम का आखिरी पार्ट है, तेजी से इसको हम वाइंड अप करते हैं डिस्कशन को। आपको कुछ एतराज था, डिसएग्रीमेंट था आपको एयर मार्शल साहब से मुझसे?
नहीं, एतराज तो उस तरह नहीं। देखिए, दो बातें, एक तो ये जो आपने ईरान और तुर्की की बात की, आपको याद होगा आरसीओ, ईसीओ, आरसीडी, फिर ईसीओ, इकोनॉमिक कोऑपरेशन ऑर्गेनाइजेशन, ये भी यही सोच थी कि ईरान के साथ, तुर्की के साथ सकाफती ताल्लुकात हम एक वो भाईबंदी बढ़ाएंगे। देखिए, सर जंग खत्म हो गई,
हमें उसमें नाकामी उस वक्त हुई जब ईरान में इस्लामिक रेवोल्यूशन आया, उससे पहले तो ईरान तुर्की पाकिस्तान के खासे नस्बतन
बिल्कुल ताल्लुकात ठीक थे, लेकिन अचीव क्या किया उस ऑर्गेनाइजेशन ने, कुछ ज्यादा नहीं। मेरा पॉइंट ये नहीं कि आप
ईरान आइसोलेट हो गया ना,
नहीं, ईरान के आइसोलेशन से पहले भी
कुछ नहीं,
मामला चल नहीं रहा था, लेकिन मैं ये बात नहीं कर रहा कि आप ना करें। मेरा पॉइंट सिर्फ ये कि ना सकाफती भी आप इस्तेमाल करें, अपने जो बाकी ताल्लुकात इस्तेमाल करें, बात करें आप मफादात और जियोपॉलिटिक्स की, उसमें आपको क्या मिलेगा,
हम क्या करना चाह रहे हैं।
मेरे नजदीक ईरान से आप इस वक्त बहुत बड़ी अपॉर्चुनिटी है, लेकिन वो एयर मार्शल साहब ने कहा कि रूस भी पीछे खड़ा है, अमरीका भी, चीन भी, मेरे नजदीक इतनी भी ऑप्टिमिज्म नहीं है इस वक्त। रूस में दो मुलाकातें होगी तो उससे वो पीछे नहीं खड़े हुए, और चीन भी, मैं आपको ये बात बिल्कुल वसूख से कह सकता हूं, अभी कुछ डायलॉग्स का हिस्सा था चीन के साथ, वो ये कहते हैं कि हम तो आपके पीछे खड़े हैं, लेकिन हमें शक ये है कि आपके पास वो कैपेसिटी नहीं करने की जो आप वादे कर रहे हैं। तो मसला हमें पूरा करना है, दुनिया शायद खड़ी हो जाए अगर हम डिलीवर करें। आखिरी बात ये कि ईरान भी करें, तुर्की भी करें, सारा करें, सरजक का मामला खत्म हो गया, विद मी और अगेंस्ट मी। हमें तमाम ममालिक से अपने ताल्लुकात बढ़ाने हैं, और लेवरेज ऐसे नहीं इस्तेमाल करनी कि ईरान से खुला है तो ईरान के पास चले गए। हमें ईरान को भी कहना है आप सरमाया डालें पाकिस्तान में, सऊदी अरब को भी कहना है कि ताल्लुकात बेहतर करने हैं तो आप जरूर।
जी एयर मार्शल साहब, योर पॉइंट ऑफ डिसेंट नाउ।
नहीं देखें, मैंने तो अपना पॉइंट जो कहा, मेरा नहीं ख्याल कि उसकी कोई ज्यादा इधर से ऑपोजिशन आई है, एक्सेप्ट मैं तो रिपीट करूंगा कि क्या इसमें कोई शक है कि चाइना का जो राहदारी वाला मामला पाकिस्तान के थ्रू है और ये डेवलपमेंट जो चाइना ने खुद करवानी है, ये एक मेजर स्टेप है और एक मेजर हमारे लिए डेवलपमेंट है इस खत्ते की मईशत को इंप्रूव करने के लिए। इसमें तो कोई दो राय नहीं होनी चाहिए, और चाइना की वजह से रूस बिल्कुल शामिल है इस सारे मामले में। मैं ये कहना चाह रहा हूं कि पाकिस्तान के लिए बहुत बड़ी अपॉर्चुनिटी है। मैं ये नहीं कह रहा आप इन पर डिपेंड करें, आपको अपना एक हाउस इन ऑर्डर करना है। और बिल्कुल
आप बुनियादी तौर पर ये कहते हैं कि चीन के साथ एक इंटरडिपेंडेंट रिलेशनशिप जो है, पाकिस्तान चाइना इकोनॉमिक कॉरिडोर एक इंटरडिपेंडेंस पैदा करता है जिसमें दोनों के लिए फायदा है, चीन के लिए भी तो फायदा है, खाली पाकिस्तान का फायदा नहीं।
असल में तो मैं इसको ज्यादा चीनी राहदारी कहता हूं, बिकॉज उसने अगर अपना डेवलप करना है ईस्ट, तो उसके लिए ये उसके लिए मेन कॉरिडोर है, उसका रूट जो है ये मोस्ट अप्रोप्रिएट रूट है। तो चीन का इसमें 100% और एक स्ट्रेटेजिक इंटरेस्ट है। मैं यहाँ ट्रिलियंस ऑफ डॉलर्स आइंदा जनरेट होते हुए देख रहा हूँ, चीन की चूंकि जरूरत है लिहाजा इसने कामयाब होना है। इस फैक्ट को मत भूलें और इसको एक स्ट्रेटेजिक स्टेप समझते हुए, एक स्ट्रेटेजिक डेवलपमेंट समझते हुए इसके इर्द गिर्द बिल्ड करें, और ईरान को शामिल करें, तुर्की को जैसे आप कह रहे हैं, और आपका थ्रस्ट टुवर्ड सेंट्रल एशियन रिपब्लिक है, और जब आप उस तरफ आपका थ्रस्ट है तो रूस एक नेचुरल पार्टनर बनता है।
अच्छा, मुझे जरा अलावा साहब की तरफ आने दीजिए। अलावा साहब, जैसे एयर मार्शल साहब ने जुंदुल्लाह का जिक्र किया और आपने भी कई दफा कहा कि हमारे यहाँ इस तरह के ग्रुप रहे हैं जो ईरान के खिलाफ काम करते रहे हैं, लेकिन ये भी सभी को पता है कि हमारे यहाँ तो हर किस्म के ग्रुप रहे हैं जो हम पे भी हमले करते रहे हैं, और जो ग्रुप ईरान के खिलाफ काम करते रहे हैं उन्हें हमने नहीं पाला हुआ था, उनकी उनको कहीं और से शय मिल रही थी, तो ये तो ईरान को भी पता है।
नहीं, बिल्कुल पता है। पाकिस्तान पर जो अब तक एलिगेशन था वो यही था कि पाकिस्तान चूंकि अमरीकी कैंप में है और अमरीकियों के उस हिसार से बाहर निकलना पाकिस्तानियों के बस में नहीं है, इस बुनियाद पर दुनिया के बाज़ ममालिक का रवैया जो है थोड़ा सा ठंडा रहता था। गुज़श्ता इन 2-3 सालों के अंदर जो पाकिस्तान की अपनी पॉलिसी में भी चेंज आया, और उस चेंज के नतीजे में हमने अभी यमन के मसले में देखा कि पाकिस्तान ने एक मुस्तकिल और ख़ुद मुख्तार पॉलिसी अपनाई, और ये पाकिस्तान के मफाद में है। इसी तरह से दहशतगर्दी के हवाले से भी, दहशतगर्दी के खात्मे के हवाले से भी, और खित्ते में अमन के क़याम के हवाले से भी, अगर हमारी पॉलिसीज़ ख़ुद मुख्तार और तसलसल के साथ हों तो यकीनी तौर पर उस पर फिर हमारे इर्द गिर्द के तमाम ममालिक का एतमाद बढ़ेगा, और ये हमारे अपने लिए मिनहसुल कौम एक बेहतरीन रास्ता होगा।
देखिए, अगर हम इस तरह की पॉलिसी अपनाते हैं, जिसके नतीजे में मेरा थीसिस ये है लामा साहब कि ईरान अब चूंकि खुद मगरबी दुनिया के करीब आएगा तो पाकिस्तान और ईरान के दरमियान जो फ्रिक्शन थी वो भी हमें कम हो सकती है। और उसके अलावा मैं ये नहीं कह रहा, मैं कोई मजहबी स्कॉलर नहीं हूँ, मैं ये नहीं कह रहा कि तुर्की और ईरान और पाकिस्तानी चूंकि मुसलमान हैं तो सिर्फ इस्लाम ही जो है वो एक ब्रिज हमारे दरमियान बनता है। हमारे दरमियान एक सकाफत है, एक कल्चर है, वो शलवार कमीज़ है, वो खाना पीना है, वो कबाब है। अभी यहाँ पर जब मेरा सुल्तान चलता था तो वो इंतहाई पॉपुलर मतलब यहाँ था इस तरह का है। तो ये जो लिंक्स हैं इसको इंटेलिजेंटली डेवलप किया जा सकता है, ये इसमें सोचना चाहिए, उलमाए दीन को सोचना चाहिए, स्ट्रेटेजिक थिंकर को सोचना चाहिए, हुकूमत पाकिस्तान को, रियासत को, एस्टेब्लिशमेंट को सोचना चाहिए। हमारा लेवरेज बढ़ता है, मैं ये कह रहा हूं।
मैं इस बात से मुकम्मल तौर पर इत्तफाक करता हूं आपसे। जहां पर हमारी दीनी मजहबी और इस्लामी कदरें हैं वहीं पर हमारी ज़मीनी कल्चरल और तहजीबी कदरें हैं जो मुश्तरक हैं। इस वाले से हमारे दरमियान तहजीबी अकदार का अगर तबादला होता है, तहजीबी सरमायों और असास का तबादला होता है, हमारा कल्चर वहाँ पर जाता है जो यहाँ पर इस वक्त राइज है, वहाँ से हम इम्पोर्ट करते हैं, यहाँ पर लोगों को दिखाते हैं, एक दूसरे के करीब कर देते हैं लोगों को, यहाँ पर जो सियाहती मराकज और देखने की जगह हैं उनके दरवाजे बाकी इन ममालिक पर खोल देते हैं और वहाँ के लोगों को यहाँ की दावत देते हैं। इस वक्त आपको शायद मालूम ना हो कि ईरान से सिर्फ तुर्की एक साल के अंदर जाने वाले जो सयाह हैं वो कम अज कम 2.5 से 3 अरब डॉलर तुर्की में खर्च करते हैं। क्यों ना हम पाकिस्तान के दरवाजे उनके लिए खोलें, वो 3 अरब डॉलर यहाँ पर भी मुंतकिल हों। यही सूरत हाल पाकिस्तान की हो सकती है, यही सूरत हाल तुर्की की हो सकती है। लिहाजा ये जो हमारा कल्चरल एक दूसरे के साथ रिलेशन है, तहजीबी रिलेशन है, तारीखी रिलेशन है, इसको हम जितना मजबूत करेंगे हमारी बुनियादें उतनी ही ज्यादा मुस्तहकम होंगी और एक बेहतर मुस्तकबिल
कर सकते हैं।
मेरा लास्ट वर्ड सिर्फ इतना है कि ये अगर मेरा सुल्तान पे ममालिक चलते होते तो फिर बॉलीवुड की जितनी फिल्में इधर और पाकिस्तानी ड्रामे उधर अब तक क्या हो गया होता।
देखिए,
नहीं, मेरी बात सुने,
ये ढूंढी जा सकती,
ये करें, इस पे बिल्डअप करें, बात करें मफादात की, बात करें गैस पाइपलाइन की, बात करें तिजारत की, बात करें पाकिस्तान ईरान को क्या फायदा पहुंचा सकता है और पाकिस्तान उनसे क्या फायदा ले सकता है। ये मामला आगे चलेगा, सकाफत भी चलाएं, दीन भी चलाएं। हमारा मसला तारीख में ये रहा है कि हमने जो सब्सटेंस है उसको पीछे छोड़ दिया, इन चीजों की बात करते रहे। हिंदुस्तान और अमेरिका में क्या, मुझे बताएं क्या है उनका मुश्तरक? वो कहते हैं नेचुरल अलायंस। किस तरह?
कॉमन लॉ,
बिजनेस इंटरेस्ट, कुछ और नहीं, बिजनेस इंटरेस्ट। वही कॉमन लॉ पिछले 50 साल भी हिंदुस्तान का था, एक दफा भी अमेरिका।
चले, वी नीड टू डिस्कस दिस मोर। वक्त हमारा खत्म हुआ। जनाब अलामा साहब का बहुत शुक्रिया, एयर मार्शल साहब को शुक्रिया, मोहम्मद यूसुफ साहब को शुक्रिया। नाज़रीन, ईरान और अमरीका के दरमियान न्यूक्लियर डील के नतीजे में जहाँ पाकिस्तान के सामने रिस्क हैं वहाँ बहुत बड़ी अपॉर्चुनिटीज़ हैं। ये पाकिस्तानी हुकूमत, इस्टेबलिशमेंट, रियासत, यहाँ के दानिश्वरों, यहाँ के उलमाए दीन और यहाँ के बिजनेस मैन के लिए सोचने की ज़रूरत है कि कैसे इस अपॉर्चुनिटी से फ़ायदा उठाया जा सकता है, पाकिस्तान को लेवरेज किया जा सकता है, स्ट्रेटेजिक डेप्थ में इजाफा किया जा सकता है, क्या किया जा सकता है, ये सोचने की जरूरत है। बहुत शुक्रिया।